بسم الله الرحمن الرحيم. الحمد لله وحده والصلاة والسلام على من لا نبي بعده، أما بعد، حضرت إمام مصنف علامة النووي رحمه الله تعالى اس باب میں جس کی مختصر تشریح گزشتہ ہفتے کی نشست میں یا گزشتہ نشست میں ہو چکی ہے، چند باتیں حدیث کی روشنی میں بیان کر رہے ہیں. پہلی بات یہ کہ کھانا تین انگلیوں سے کھانا مستحب ہے. انگوٹھا شہادت کی انگلی اور اس کے بعد والی یہ انگلی، انگوٹھے کو ابہام کہتے ہیں، اور یہ جو بیچ والی انگلی ہے اسے زمانے جاہلیت میں سبابہ کہا جاتا تھا، بعد میں اسے مسبحہ اور اسے وسطی کہتے ہیں. تو کوشش یہ کی جائے کہ تین انگلیوں سے کھانا کھایا جائے. ایک انگلی سے کھانا کھانا ممکن نہیں ہے، اگر کسی طرح کھا بھی لیتا ہے تو کھانے میں جو ایوریج درجے کا، اوسط درجے کا لطف آنا چاہیے وہ نہیں آئے گا. اور حدیث میں ایک انگلی سے کھانے کو شیطان کا عمل بھی بتلایا گیا ہے. اب کم سے کم دو انگلیوں کو استعمال کرنا پڑے گا کچھ پکڑنے کے لیے، مگر ان اللہ وتر یحب الوتر، اللہ تعالی شانہ ایک ہے، تو اللہ تعالی شانہ آڈ نمبر کو پسند فرماتے ہیں. تو اس لیے دو کے ساتھ تیسری ملا دو تاکہ تین ہو جائے. وتر کو، آڈ نمبر کو اللہ پسند فرماتے ہیں. تو تین سے جو ہے عام طور پر ایک شخص اگر کھانا چاہے تو آرام سے کھا سکتا ہے، تھوڑی مشق کی ضرورت ہے، یہ مستحب ہے. اگر کوئی ایسی چیز ہو جو تین ہاتھ میں گرفت میں اچھی طرح نہیں آ سکتی، یا کوئی شخص عادی نہ ہو تو چار بھی استعمال کر سکتا ہے، پانچ بھی استعمال کر سکتا ہے، مگر استحباب کے ثواب سے محروم رہے گا. تو تین انگلیوں کو استعمال کرنا مستحب ہے، چار اور پانچ کو استعمال کرنا جائز ہے. تو ہمارا مذہب جو ہے یہ اعتدال اور موڈریشن کو سکھاتا ہے. کھانے میں ہرس جو ہے وہ اچھی چیز نہیں ہے، گریڈی ہونا، لالچی ہونا. تو اس وجہ سے یہ کہا گیا کہ بھئی کھانے میں جو ظاہری شکل ہے وہ ہرس سے دور ہو، کب پانچ انگلیوں سے مت کھاؤ اس لیے کہ ہرس معلوم ہوتی ہے. یہ ایسا ہی ہے جیسا کہ ایک شخص جو ہے دو ہاتھ سے کھانا شروع کر دے. تو ایک ہاتھ سے کھانے والے اور دو ہاتھ سے کھانے والے میں فرق ہے ہرس کے اعتبار سے، تو اسی طرح تین انگلیوں سے کھانے والے اور چار انگلیوں سے کھانے والے میں فرق ہے. تو پانچ انگلیوں سے مت کھاؤ، جب چار سے بھی مت کھاؤ. اب تقاضا تو یہ تھا کہ یہ کہا جاتا کہ ایک انگلی ہی سے کھاؤ تو ہرس سے بہت دور چلا جاتا، گریڈ سے، مگر اس میں کھانے کا جو مقصد ہے وہ فوت ہو جاتا. تو ہماری شریعت جو ہے وہ دونوں جانب کی رعایت رکھتی ہے. اس لیے اسلام کے بارے میں یہ جو کہا جاتا ہے کہ یہ مذہب شدت پسند ہے، ایکسٹریم ہے، یہ بالکل غلط ہے. تو ہرس سے بچانے کے لیے کم سے کم انگلیوں کا استعمال، تو تقاضا یہ تھا کہ ایک ہی کو استعمال کرتے، اور کھانے میں سہولت یہ تھی کہ پانچ انگلیوں کا استعمال کرتے تو ادھر چلے جاتے، تو کہا تین انگلیوں کا استعمال کرو. تو تین انگلیوں کے استعمال سے اوسط درجے کا آدمی، اوسط درجے کا کھانا اطمینان سے کھا سکتا ہے، हिर्स से भी बचाव हो गया, हिर्स की शक्ल से भी बचाव हो गया, और इत्मीनान से खाने की शक्ल भी पैदा हो गई। और फिर साथ में ये बताया गया कि चार भी इस्तेमाल कर सकते हैं, पांच भी। हज़रत सल्लल्लाहु अलैहि वसल्लम के जमाने में खाने की नौईयत ऐसी थी कि आसानी से तीन ही उंगली काफी थी, मगर चूंकि हमारी शरीयत कियामत तक के लिए है और अल्लाह ताला शानहु जानते थे कि किस्म किस्म के खाने आगे बनाए जाने वाले हैं जो तीन उंगलियों से नहीं खाए जा सकेंगे, कहा कि भाई चौथी और पांचवी भी इस्तेमाल करने की इजाजत है। खाने से फारिग होने के बाद उंगलियों को चाटना मुस्तहब है, खाने के दौरान नहीं। इससे कि खाने के दौरान अगर आप बार बार उंगलियों को चाटेंगे तो दूसरों को घिन आएगी। हाँ, कभी कभी ऐसा होता है कि उंगलियां जो है वो खाने से इतनी मुलव्वस हो जाती है कि उनको साफ किए बगैर आगे खाना मुश्किल होता है, तो वो उंगलियों को साफ करने की गरज से एक आध मरतबा चाट ले तो कोई हर्ज नहीं है, मगर बार बार न चाटे खाने के दौरान, खाने के अखीर में चाटना ये मुस्तहब है। और इसलिए चाटना है कि उंगलियों के ऊपर कोई ऐसा दाना न रह जाए जिसके अंदर बरकत थी और आपको उसका इल्म नहीं है। तो उंगलियों के ऊपर जो खाना रह जाए उसे चाटने के लिए कहा गया कि हाथ को धोने से पहले, हाथ को टिश्यू से पोंछने से पहले उंगलियों को साफ कर ले जाए, चाट ले। खुद भी चाट सकता है, और उमूमन यही होता है कि खुद चाट सकता है और अपने लड़के के साथ बैठा हुआ है, छोटा सा बच्चा है और उससे प्यार मोहब्बत है, तो चटवा भी सकता है कि बेटा हमारी उंगली चाट लो चलो। बीवी है और बीवी से उंस है और सिर्फ मियां बीवी दो ही है, तो बीवी से भी कह सकता है, बीवी अपने शोहर से कह सकती है, बशर्ते के दोनों को मालूम हो एक दूसरे के बारे में कि गिन नहीं आएगी। इसलिए मियां बीवी की मोहब्बत के भी दराजात है, बाजों का लगाव बहुत ज्यादा होता है, बाजों का लगाव इतना नहीं होता। इसी तरह जो है बहुत ही इश्क वाला खादिम है, बहुत आशिक है अपने शेख का या अपने उस्ताद का, और उस्ताद को पता है कि ये मेरी तरफ हिर्स की निगाह से देख रहा है और कुछ बरकत मुझसे चाहता है, तो चलो इसे कहूं कि भाई उंगली तू चाट ले। ऐसी जगह जहां सामने वाला किसी किस्म की तकलीफ में ना हो बल्कि उसे अच्छा लगे, तो इसकी भी इजाजत है। खुलासा ये है कि ये जो उंगलियों के ऊपर दाने रह गए हैं उसकी बरकत से कोई ना कोई फायदा उठा ले, या तो आप फायदा उठा ले या और कोई फायदा उठा ले। और गुज़िश्ता हफ्ते की नशिस्त में अर्ज किया था कि हम जब खाना खाने के लिए बैठते हैं तो कुछ दाने ऐसे होते हैं कि जिनमें बिल्कुल बरकत नहीं होती, कुछ दाने वो होते हैं जिनमें कुछ बरकत होती है, कुछ दाने होते हैं जिनमें बहुत ज्यादा बरकत होती है। तो शैतान जो है वो ये चाहता है कि वो बरकत वाला दाना हमारे पेट में न जाए, इसीलिए खाते खाते हमारे हाथ से लुकमा जो गिर जाता है वो शैतान के धक्के की वजह से गिर जाता है। इसलिए कहा गया कि भाई दस्तरखान बिछाओ ताकि अगर कोई लुकमा गिर जाए तो साफ कपड़े पर गिरेगा तो उठाना आसान हो जाएगा उसे और खा लेना आसान होगा, और अगर दस्तरखान नहीं बिछाया है और ऐसी जगह पर गिर गया जहां नजासत नहीं है बस गुबार है, तो खाना ऐसा है कि उस पर से गुबार को साफ किया जा सकता है, तो गुबार वगैरह को साफ करके खाना खा ले। तो उंगलियों को चाटना बिल्कुल खाने से फारिग होने के बाद, हाथों को धोने से पहले या हाथों को टिश्यू या कपड़े के रुमाल चिथड़े से पोंछने से पहले मुस्तहब है। और खाने से फरागत के बाद मिंदील, रुमाल, तौलिया, टिश्यू हाथों को पोंछने के लिए इस्तेमाल करना जायज है, मगर बेहतर यह है कि हाथों को धोया जाए। हज़रत सल्लल्लाहु अलैहि वसल्लम की एक रिवायत है कि जो शख्स हाथों को खाने से पहले धोता है और हाथों को खाने के बाद धोता है वो फक्र से महफूज रहेगा। और हजरत मुफ्ती अब्दुल रहीम साहिब लाजपुरी रहीमहुल्लाह तआला ने फतावा रहीमिया में एक जगह पर लिखा है कि हाथों को धोने की जो सुन्नत है वो अदा तब होगी जबकि पहुंचों तक धोएंगे। ये जो सब लाइन में खड़े हो जाते हैं दावतों में और यूं करके بیٹھ جاتے ہیں، یہ سنت نہیں ہے. سنت جو ہے دونوں ہاتھوں کو پونچھوں تک، جیسے پونچھوں تک وضو میں دھوتے ہیں، اس طرح دھونے سے وہ سنت ادا ہوگی. تو انگلیوں کو چاٹ لینا کھانے سے فراغت پر، یہ بھی مستحب ہے. اور ان کو چاٹنے سے پہلے ٹیشو سے پونچھنا یا پانی سے دھونا یہ ناپسندیدہ ہے، مکروہ ہے، اس لیے کہ وہ دانے اس کے ساتھ چلے جائیں گے. اور انگلیوں کو جس طرح چاٹنا مستحب ہے، اسی طرح اس برتن کو بھی چاٹ لینا مستحب ہے. اور چاٹنے کا مطلب یہ زبان سے نہیں، انگلی سے، یعنی انگلی سے لے کر کے پھر انگلی کو چاٹ لے. تو پیالے میں جو ہے کوئی چیز باقی نہیں رہنی چاہیے. میں نے گزشتہ ہفتے عرض کیا تھا کہ آج کل جو ہے کھانے کی مختلف چیزیں پکتی ہیں، بنتی ہیں، تو اس میں بھی یہ ہوتا ہے کہ کچھ کھا لیا کچھ پھینک دیا، کچھ کھا لیا کچھ پھینک دیا. بوٹی ہے تو ہڈی پر سے اچھی طرح صاف کر لینا چاہیے. ممکن ہے کہ جو ذرہ ہڈی پر رہ گیا ہے اسی میں برکت ہو، اچھی طرح صاف کر لیں. اور پیزا کھاتے ہیں اور پیزا کا جو کنارے کا حصہ ہے اس کے اوپر چونکہ کچھ نہیں ہوتا تو اتنا حصہ پھینک دیتے ہیں، تو اسے بھی استعمال کر لے. سوس وغیرہ کے ساتھ ملا کر کے چاہے کھا لیں، اگر پھیکا لگتا ہے تو سالن کے ساتھ ملا کر کھانے، مگر ضائع نہ کرے، ممکن ہے اس میں بھی برکت ہو. اور یہ سوچیں کہ جہاں فقر ہے وہ بیچارے اس ٹکڑے کے بھی محتاج ہیں، کہیں ان ٹکڑوں کی ناشکری کرنے کی وجہ سے اللہ تعالی شانہ مستقبل میں 2 سال کے بعد، 10 سال کے بعد، 15 سال کے بعد ہمیں فقر میں مبتلا نہ کر دے. تو پیالے کو بھی صاف کرنا ہے. اور ہمارے یہاں جو کھانے کا رواج ہے وہ یہ ہے کہ ایک بڑے پیالے میں یا بڑی ٹرے میں کھانا ہوتا ہے، اس میں سے لے لے کر کھاتے ہیں. تو ہماری اپنی جو پلیٹ ہے جس میں سے ہم کھا رہے ہیں اس کو صاف کرنا بہت آسان ہے. پرانے زمانے میں کیا ہوتا تھا کہ ایک تھال میں سب بیٹھ جاتے تھے، اور آج کل بھی ہوتا ہے، اور جو لوگ سنت کے پابند ہیں ان کے گھروں میں آج تک بھی ہوتا ہے کہ ایک تھال پورا تھال میں بیٹھ گئے. تو تھال میں اگر اتنا کھانا ہے کہ 5 آدمی آرام سے کھا سکتے ہیں تو ان کو پورا صاف کر لینا چاہیے. اور اگر 5 آدمی کے کھانے کے بعد 2 آدمیوں کا کھانا بچ گیا تو وہ پورا کرنا ضروری نہیں ہے، اسے محفوظ کر لیں، محفوظ کر کے شام کو کھا لیں یا غریبوں میں تقسیم کر دیں. یہاں جو کہا جا رہا ہے وہ یہ کہ آپ جب کھانے سے فارغ ہو جائیں تو پلیٹ میں ایک دانہ بھی ایسا نہیں رہنا چاہیے، برتن میں ایک دانہ بھی ایسا نہیں رہنا چاہیے جو گٹر میں جائے، جو ڈسٹ بن میں جائے. جیسے ہمارے بہت سارے گھرانوں میں بہت اہتمام ہوتا ہے پلیٹ کو صاف کرنے کا، چونکہ سنت طریقے کے مطابق کھاتے ہیں، مگر عورتیں جب صفائی کرتی ہیں تو وہ جو چمچہ ہوتا ہے بڑا سالن کا، تو اس طرح وہ اس کو صاف کر کے یوں سنک میں ڈال دیتی ہے، تو اس کے اندر جو ہے وہ 8-10 قطرے سالن کے چلے جاتے ہیں. تو عورتوں کو اس کی تعلیم دینی چاہیے کہ اس کا خیال رکھیں. اب کھانے کے وقت جو ہے وہ عورت ایک بھی دانہ پلیٹ میں نہیں رہنے دے گی، مگر وہ چاول جس چمچے سے نکالے ہیں اس کو یوں کر کے بہت صاف کرنے کی کوشش کرے گی، اور 8-10 دانے اس کے اوپر لگے ہوئے ہیں وہ سنک میں ڈال دے گی. یعنی کوئی بھی دانہ، کوئی بھی ذرہ کھانے کا گٹر میں یا ڈسٹ بن میں، کچرا پیٹی میں نہیں جانا چاہیے. اسی طرح وہ لقمہ جو ہاتھ سے گر جاتا ہے اسے اٹھا لینا بھی مستحب ہے. اور اسی طرح کھانے سے فارغ ہو جانے کے بعد جب انگلیوں کو چاٹ لیا جائے تو اس کے بعد ان ہاتھوں کو دھونا بہتر ہے، مگر اگر کوئی ٹیشو سے یا کسی رومال سے ایسے ہی پونچھ لینا چاہیے تو یہ بھی جائز ہے. اور اسی طرح اگر کھانے کی چیز ایسی تھی کہ یوں ہی ہاتھ مل لینے سے بھی اس کی چکناہٹ ختم ہو جاتی ہے، پانی نہیں ہے، جیسے کہ صحابہ کرام رضوان اللہ تعالی علیہ مجمعین کے دور میں پانی کی قلت تھی، پھر یہ کہ وہ ٹیشو ویشو کا رواج نہیں تھا اور اتنی فراوانی نہیں تھی کہ تولی اور رومال بھی رکھیں، تو کیا کرتے تھے कि हल्का फुल्का खाना होता था, खजूरें होती थी, कभी दूध पी लिया, कभी पानी पी लिया उसके साथ, कभी जो है भुना हुआ गोश्त। तो भुना हुआ गोश्त जब खाता है कोई तो भुने हुए गोश्त की चर्बी हाथ पर लगती है, तो वो लोग जो है ये कलाइयों के ऊपर इस तरह मल देते थे, तो उससे हाथ जो है उनके साफ हो जाते थे। इसी तरह वो कदमों के ऊपर इस तरह मल देते थे, तो कदमों के ऊपर मल देते थे तो वो ये बदन की खुश्की भी दूर होती थी, क्रीम की जगह पर वो इस्तेमाल हो जाता था, और साथ में उनके हाथ की चिकनाहट दूर हो जाती थी, ताकि अब अगर वो सजदे वगैरह में जाए तो उनके हाथों के साथ जो है मिट्टी वगैरह न लगे। यानी कैसी कैसी बारीकी से हमारी शरीयत मुतहरा ने जिंदगी गुजारने के सलीके सिखलाए हैं। अभी हदीसों को देखिए। ابن عباس رضی اللہ تعالی عنہما قال قال رسول اللہ صلی اللہ علیہ وسلم، ابن عباس رضی اللہ تعالی عنہما سے مروی ہے، وہ فرماتے ہیں کہ اللہ کے رسول صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا، اذا اکل احدکم طعاما، جب تم میں سے کوئی کھانا کھائے، فلا یمسح اصابعہ، تو چاہیے کہ وہ اپنی انگلیوں کو تولیے سے یا ٹیشو سے نہ پونچھیں، حتی یلعکہا او یلعکہا، جب تک کہ وہ اسے خود انہیں خود نہ چاٹ لے یا کسی اور سے نہ چٹوا لے۔ تو کسی اور سے چٹوانے کا مطلب یہ نہیں ہے کہ کوئی نوکر اور غلام ہے اسے مجبور کر کے کہا کہ چاٹ لے میری انگلیوں کو، نہیں، یعنی جب پیار محبت کا تقاضا ہو تو چٹوا سکتے ہیں، یہ بتلانا مقصود ہے۔ اور گزشتہ ہفتے کی نشست میں یہ عرض کیا تھا کہ چاٹنے کا سنت طریقہ بھی یہ ہے کہ دائیں ہاتھ کی ان تینوں انگلیوں کو اپنی طرف کر لے، اس طرح، یعنی ہتھیلی کو اپنی طرف کر لے، اور سب سے پہلے یہ جو بیچ والی انگلی ہے اس کو چاٹ لے، اس کے بعد جو ہے وہ شہادت والی انگلی، اور اس کے بعد جو ہے انگوٹھے کو۔ اور اگر پانچوں انگلیاں استعمال ہوئی ہیں تو شارحین نے وجہ یہ لکھی ہے کہ بھئی یہ سب سے بڑی انگلی سے شروع اس لیے کرے کہ جب کھانے کے لیے انگلیوں کو رکھیں گے تو سب سے پہلے یہی جائے گی، چونکہ یہ لمبی ہے تو پہلے یہ جائے گی، دوسرا یہ کہ لمبی ہے تو اس پر جو ہے دانے بھی زیادہ ہوں گے، تو کہ پہلے اس سے شروع کریں اور اس کے بعد اس کو، اس لیے کہ یہ اس کی دائیں طرف ہے، اس کے بعد اس کو، اس لیے کہ یہ اس کی دائیں طرف ہے۔ تو یہ جو وجہ لکھی ہے اس سے اندازہ یہ ہوتا ہے کہ اگر ان چاروں کو استعمال کریں تو پھر انگوٹھے کے بعد اس انگلی کو، اور اگر پانچوں کو استعمال کریں تو انگوٹھے کے بعد یہ چھوٹی، اور چھوٹی کے بعد اس کے پڑوس والی کو استعمال کیا جائے۔ وعن كعب بن مالك رضي الله تعالى عنه قال رأيت رسول الله صلى الله عليه وسلم يأكل بثلاث أصابع فإذا فرغ لعقها، رواه مسلم۔ كعب بن مالك رضي الله عنه سے مروی ہے، وہ فرماتے ہیں کہ میں نے اللہ کے رسول صلی اللہ علیہ وسلم کو دیکھا کھاتے ہوئے تین انگلیوں سے، پھر جب آپ فارغ ہو جاتے تھے تو آپ ان کو چاٹ لیتے تھے۔ ایک اور بات یہاں سمجھ میں آتی ہے کہ صحابہ کرام رضوان اللہ تعالی علیہ مجمعین کو سیکھنے کا کتنا جذبہ تھا کہ اپنے معلم، اپنے استاد محترم اور اپنے شیخ اور اپنے نبی صلی اللہ علیہ وسلم کی ایک ایک بات کو دیکھتے تھے غور سے، تبھی تو یہ ساری تفصیلات ہم تک پہنچی، اللہ ان کی قبروں پر کروڑوں رحمتیں نازل فرمائے۔ اور پھر یہ کہ امت تک پہنچانے کا جذبہ کتنا تھا کہ ایک ایک چیز کو پھر انہوں نے پہنچایا، تو حاصل کیا اور پہنچایا، حاصل کیا اور پہنچایا۔ اور یہ طبقہ علماء ہے، اس کا میرے بھائیوں ہمارے اوپر بہت بڑا احسان ہے، اس لیے کہ ہر دور کے علماء نے دو ہی کام کیے، اس کے پیچھے اپنے آپ کو کھپایا۔ ایک کام کیا گیا کہ اپنے سے پہلے جو لوگ تھے ان سے جتنا ہو سکا لے لیا، تو جوانی میں ان کا مشغلہ یہ رہا کہ ہمارے بوڑھے، ہمارے جو بزرگ ہیں، ان کی صحبتوں میں زیادہ سے زیادہ بیٹھ کر ان سے زیادہ ہم لے لیں۔ اور پھر جب ان کا وقت آیا تو اس وقت ان کا جذبہ یہ ہوا کہ ان جوانوں کو ہمارے پاس جو کچھ ہے اس میں سے زیادہ دے دیں۔ تو لینے اور دینے میں ان حضرات کی زندگی گزری، اور اسی کی برکت سے یہ علم دین جو ہے وہ محفوظ رہا ہے امت میں۔ وعن جابر رضی اللہ تعالی عنہ ان رسول اللہ صلی اللہ علیہ وسلم امر بلعق الاصابع والصحبۃ، حضرت جابر رضی اللہ تعالیٰ عنہ سے مروی ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے انگلیوں کو اور پیالے کو چاٹنے کا حکم فرمایا کہ بھئی انگلیوں کو چاٹ لیا کرو، اسی طرح برتن کو بھی چاٹ لیا کرو۔ وقال، اور آپ صلی اللہ علیہ وسلم نے اس کی وجہ بھی بیان فرمائی، انکم لا تدرون، تم نہیں جانتے ہیں، فی ای طعامکم البرکۃ، کہ تمہارے खानों में से कौन से हिस्से में बरकत है। बुखारी शरीफ के शारे हाफिज इब्न हजर अल अस्कलानी रहमतुल्लाह अलैह बहुत बड़े मुहद्दिस हैं, तो उन्होंने ये फरमाया है कि हज़रत सल्लल्लाहु अलैहि व आलिहि वसल्लम ने उंगलियों को चाटने का हुक्म फरमाया और बर्तन को भी साफ कर लेने का हुक्म फरमाया, और उसकी फिर वजह भी बयान फरमाई कि इन्नकुम ला तदरून फी अय्ये ताअमिकुम अलबरका, कि देखो एक भी दाना, एक भी जर्रा, एक भी कतरा सालन का पीछे मत रहने देना। शोरबा पी लिया, अब शोरबा पी लेने के बाद जरा उंगली से उसे साफ करके फिर जो दो चार कतरे हैं उन्हें भी पी जाओ। क्यों? इससे कि तुम्हें मालूम नहीं है कि तुम्हारे खाने के किस हिस्से में बरकत है, कहीं ऐसा ना हो कि जो प्याले में पीछे रह गया है उसमें बरकत हो। ये वजह बयान फरमाई। तो हाफिज इब्न हजर अस्कलानी रहमतुल्लाह अलैह फरमाते हैं कि आप सल्लल्लाहु अलैहि वसल्लम का ये जो हुक्म है कि तुम उंगलियों को चाट लो और बर्तन को चाट लो, इसकी ये एक ही वजह होना जरूरी नहीं है, इसकी और भी वजह हो सकती है। एक फायदा तो ये है, या यूं समझो कि न चाटने का एक नुकसान ये है, इसके अलावा और भी फायदे हो सकते हैं। एक बहुत बड़े दूसरे मुहद्दिस हैं, उनसे हाफिज इब्न हजर अस्कलानी रहमतुल्लाह अलैह ने दूसरी वजह भी बयान की है, कादी इयाद रहिमहुल्लाह तआला। तो कादी इयाद रहिमहुल्लाह तआला फरमाते हैं कि इसकी एक वजह यह भी है कि प्याले में जो थोड़ा बहुत खाना रह जाए तो उसे भी तुम साफ कर लो। क्यों? इसलिए कि अल्लाह ताला शानुहू की तरफ से ये आई हुई एक नेमत है, और कहीं ऐसा ना हो कि दिल में अल्लाह ताला शानुहू की इस नेमत की बेपरवाही और हिकारत पैदा हो जाए। जैसा होता है ना कि जब प्याला पूरा भर करके आता है और भूखे होते हैं तो उस वक्त उसको बड़ी कदर से देखते हैं, और फिर खा लिया और खाने के बाद इतना बच गया कि अब कोई खा नहीं सकता, बाद में पेट भर गया तो उसकी कोई खास कदर नहीं, अब इसे जो है वो बेपरवाही से देखते हैं, हिकारत से देखते हैं। तो कहा कि आप सल्लल्लाहु अलैहि वसल्लम ने अल्लाह ताला की तरफ से आई हुई एक नेमत को हिकारत की नजर से न देखा जाए और उसके साथ बेपरवाही का मामला न किया जाए, इसलिए ये हुक्म फरमाया। यानी ये दूसरी वजह है, इसलिए हुक्म फरमाया कि अच्छी तरह से चाट लिया करो। और हाफिज इब्न हजर अस्कलानी रहिमहुल्लाह ताला फरमाते हैं कि अल्लामा इब्न दकीकुल ईद रहिमहुल्लाह ताला एक और बड़े मुहद्दिस हैं, उन्होंने इसकी वजह ये बयान की है कि ये जो अखीर में थोड़ा बहुत खाना रह जाता है उंगलियों के ऊपर मसलन, तो उंगलियों के ऊपर खाना रह जाता है, अगर उसे चाटा न गया और चाटने से पहले पानी भी मयस्सर नहीं आया, तो चाटने से पहले अगर उसे कलाइयों से साफ करने गए तो कलाइयां खराब हो जाएगी, कदमों से हाथ को साफ करने गए तो कदम खराब हो जाएंगे, और अगर आपने रुमाल को लिया और रुमाल से साफ करने के लिए गए तो रुमाल को धोना एक मुस्तकिल दूसरा काम हो जाएगा। तो ये चाटने का जो हुक्म है उसकी अब तीन वजहें हो गई। एक वजह तो वहां हजरत सल्लल्लाहु अलैहि वसल्लम ने खुद बयान फरमाई कि कहीं बरकत से तुम महरूम न हो जाओ, और दूसरी जो है काजी अय्याज रहिमहुल्लाह तआला ने बयान फरमाई कि कहीं ऐसा न हो कि अल्लाह ताला शानहु की नेमत के बारे में दिल में कोई हकीर ख्याल आ जाए कि बस अब ये बचा हुआ खाना है फेंक दो इसको, बेपरवाही। और तीसरी वजह यह है कि अगर उंगलियों को पानी से धोने की नौबत नहीं आई और रुमाल से पोंछने की नौबत आई तो कहीं वो ज्यादा खराब न हो जाए। وعنه ان رسول الله صلى الله عليه وسلم قال اور حضرت جابر رضی اللہ تعالی عنہ سے دوسری حدیث مروی ہے کہ وہ فرماتے ہیں کہ اذا وقعت لقمۃ احدکم جب تم میں سے کسی ایک کا لقمہ گر جائے فلیاخذها تو چاہیے یعنی آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ جب تم میں سے کسی ایک کا لقمہ گر جائے تو چاہیے کہ وہ اس لقمے کو اٹھا لے فلیمت ما کان بها من اذن اور دور کر دے وہ گندگی جو اس پر ہے مگر وہ گندگی ناپاک نہیں ہونی چاہیے غبار وغیرہ ولیاکلھا اور چاہیے کہ اس کو کھا لے ولا یدعھا للشیطان اور شیطان کے لیے اسے مت چھوڑے یعنی شیطان نے یہ ہاتھ لگا کر گرایا ہے तो ऐसा ना हो कि शैतान ने जो काम करवाया है वो उसी हालत में रहे। वला यमसह यदहु बिल मिंदील, और अपने हाथ को तौलिए से, रुमाल से न पोंछे, हत्ता यलअका असाबिहु, यहां तक कि अपनी उंगलियों को चाट ले, फइन्नहु ला यदरी फी अय्य ताअमिही अलबरका, इसलिए कि खाने वाला जानता नहीं है कि उसके खाने के किस हिस्से में बरका है। वन हो हजरत जाबिर रजी अल्लाह उन्हों की तीसरी हदीस, अन्न रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम कहा कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि इन शैतान यहज़ुरु अहदकुम इंद कुल्ली शैइन मिन शानिही, कि शैतान तुम में से एक के पास उसके हर काम के वक्त हाजिर होता है। सुबह उठता है वहां भी आ जाता है कि मैं इससे ऐसा काम करवाऊं जिससे इसकी जिंदगी में भी बरकती हो, ऐसा काम करवाऊं जिसकी वजह से अल्लाह नाराज हो जाए। नमाज के वक्त भी आता है, नमाज के दौरान भी आता है, वसवसा डालता है, जिक्र में भी आता है, ऐसी महफिल में भी आता है, मजलिस में भी आता है। उसका काम ही यह है कि मैं इसे जन्नत से दूर कर दूं, अल्लाह से दूर कर दूं। हदीस शरीफ में आता है कि जब अजान होती है तो बहुत दूर भाग जाता है, ये बहुत बोझ पड़ता है अल्लाह के नाम का, अजान का, कि अल्लाह का नाम इतने जोर से बयान किया जा रहा है, सब सुन रहे हैं, भाग जाता है बहुत दूर, कानों में हाथ उंगलियां डालकर और आवाज बनाते हुए मुंह से आवाज भी निकालता है कि ताकि कानों में आवाज न पड़ आए। और फिर जब वो खत्म हो जाती है अजान, तो फिर वो आता है और आकर के मुसल्ली को रोकने की कोशिश करता है कि नमाज में न जाए। अच्छा, फिर जब इकामत शुरू होती है तो फिर उसे वही तकलीफ होती है। जब मुसल्ली जो है इकामत से फरागत के बाद नमाज में शुरू कर देता है तो फिर ये आता है दोबारा और आकर के उसके दिल में वसाविस डालता है और कहता है कि उज़कुर कज़ा, हदीस में आता है कि फुला चीज को याद कर, फुला चीज को याद कर। तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि नमाज में ऐसी ऐसी चीजें याद करवाता है जो नमाज के बाहर जहन में भी नहीं आती। ऐसे ऐसे ख्याल आते हैं कि नमाज में कोई ख्याल ही उसके अलावा नहीं आता। तो ये हदीस में आप सल्लल्लाहु अलैहि वसल्लम फरमाया कि शैतान जो है तुम में से एक के पास हाजिर होता है उसके हर काम के वक्त, हत्ता यहज़ुरहु इंद ताअमिही, यहां तक कि वो उसके पास आता है उसके खाने के वक्त भी। और खाने के वक्त क्यों आता है? खाने के वक्त उसके आने की एक वजह तो ये है कि मैं इसे बिस्मिल्लाह से गाफिल कर दूं, और अगर ये बिस्मिल्लाह नहीं पढ़ेगा तो ये खाना मेरे लिए हलाल हो जाएगा। पहले हदीस गुजर चुकी है कि जब कोई बिस्मिल्लाह के बगैर शुरू करता है तो शैतान भी उसके साथ खाने में शरीक हो जाता है। तो कोशिश ये करता है कि बिस्मिल्लाह से मैं इसे गाफिल कर दूं, एक तो इसलिए आता है, और दूसरा इसलिए आता है कि वो लुकमों को अच्छी तरह देखता रहता है और जहां कहीं वो लुकमे के ऊपर बरकत देखता है तो धक्का लगाता है और लुकमे को गिराता है। तो जो लुकमा आप खा रहे हैं उसमें से किसी के बारे में आपको यकीन नहीं है कि इसमें बरकत है या नहीं, जो लुकमा गिरे तो समझो कि इसमें यकीनन बरकत है, तो उसे तो जरूर खा लेना चाहिए। वो तो किसी और का भी गिरा हुआ हो तो उठाकर खा लेना चाहिए। यहां तक कि वो उसके पास आता है उसके खाने के वक्त, फैदा सकतत लुकमतु अहदिकुम, जब तुम में से किसी एक का लुकमा गिर जाए, फलिया खुद चाहिए कि वो उसको ले ले, फलयुमित माकान बिहा मिन अदन, और चाहिए कि उस पर जो गंदगी है वो उसको दूर कर दे, सुम्म लियाकुलहा, फिर वो उसको खाए, वला यदा हलिश शैतान, और उसको शैतान के लिए न छोड़े, फईदा फरगा, जब वो फारिग हो जाए, फल यलअक असाबियहु, तो चाहिए कि अपनी उंगलियों को चाट ले, फइन्नहु ला यदरी फी अय्य ताअमिही अलबरका, इसलिए कि वो नहीं जानता है कि उसके खाने के किस हिस्से में बरका है। रवाहु मुस्लिम। वन अनस रजी अल्लाह अन्हु قال, हजरत अनस रजी अल्लाह अन्हु से मरवी है, वो फरमाते हैं कि कान रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम इदा अकल ताअमन, जब अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम खाना खाते थे, लईका असाबियहु सलासा, तो आप सल्लल्लाहु अलैहि वसल्लम अपनी तीनों उंगलियों को चाट लेते थे। वकाल, और आप सल्लल्लाहु अलैहि वसल्लम इरशाद फरमाते थे कि इदा सकतत लुकमतु अहदिकुम, जब तुम में से किसी एक का लुकमा गिर जाए, फलिया खुदा, तो चाहिए कि उसको ले ले, वल जुमित अनहल अदा, और उससे गंदगी को दूर कर दे, वलिया कुल्हा, और चाहिए कि उसे खा ले, ولا یدع علی الشیطان, اور چاہیے کہ اسے شیطان کے لیے نہ چھوڑے. اور حضرت انس رضی اللہ عنہ فرماتے ہیں کہ وہ امرنا, ہمیں آپ صلی اللہ علیہ وسلم نے یہ بھی حکم فرمایا, ان نسل القصعۃ, کہ ہم پیالے کو چاٹ لیں, یعنی اچھی طرح انگلی سے صاف کر کے انگلیوں کو چاٹ لے. وقال, اور آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ انکم لا تدرون فی ای طعامکم البرکہ, بے شک تم نہیں جانتے ہیں کہ تمہارے کس کھانے میں برکہ ہے. رواہ مسلم. اور آخری حدیث اس باب کی, وان سعید ابن الحارث, حضرت سعید ابن حارث رضی اللہ تعالی عنہ سے مروی ہے, قال, وہ فرماتے ہیں کہ انہ سال جابر رضی اللہ عنہ, کہ انہوں نے حضرت جابر رضی اللہ تعالی عنہ سے ایک مسئلہ پوچھا, عن الوضوء مما مست النار, عن الوضوء مما مست النار, ما مست النار سے وضو کے بارے میں. ابتدائی اسلام میں حکم یہ تھا کہ ہر اس چیز کو کھانے کی وجہ سے جو آگ پر پکائی گئی ہے وضو ٹوٹ جاتا ہے. اگر ایک شخص ایسی چیز کھاتا ہے جو آگ پر بھنی گئی ہے یا آگ پر اسے بوائل کیا گیا ہے, یعنی آگ میں جو بھی چیز پکائی گئی ہے اس کو کھانے سے وضو ٹوٹ جاتا تھا. ابتدائی اسلام میں بہت سے احکام ایسے ہیں کہ جن پر مختلف ادوار گزرے ہیں, جیسے شراب ابتدائی اسلام میں جائز تھی, پھر حکم یہ آیا کہ دن کو شراب پینا جائز نہیں ہے, رات کو عشاء کی نماز سے فارغ ہونے کے بعد پی لیں تاکہ اس کا نشہ صبح تک میں اتر جاوے, تاکہ کوئی غلط کام نہیں ہوگا, کوئی لڑائی نہیں ہوگی, اور پھر بالآخر یہ حکم آیا کہ اب شراب بالکل حرام ہو گئی ہے. تو ابتدائی اسلام میں کچھ چیزیں جائز تھیں بعد میں ناجائز ہوئی, کچھ چیزیں ناجائز تھیں بعد میں جائز ہو گئی. اب اللہ جل جلالہ وعم نوالہ نے اپنے نبی صلی اللہ علیہ وسلم کو دین اسلام لے کر بھیجا, تو پہلے جائز بعد میں ناجائز, پہلے ناجائز بعد میں جائز, اس کی حکمت اللہ ہی بہتر جانتے ہیں. اللہ تعالیٰ خود ارشاد فرماتے ہیں کہ ما ننسخ من آیت او ننسها ناتی بخیر منها او مثلها, کہ ہم جب بھی کسی حکم کو منسوخ کرتے ہیں, کہ پہلے یہ حکم تھا منسوخ ہو گیا, ابروگیٹ ہو گیا, ختم ہو گیا, تو اس کی جگہ کے اوپر ہم اسی جیسی دوسری اچھی چیز کو لاتے ہیں یا اس سے بہتر چیز کو لاتے ہیں. تو یہ جو شریعت مطہرہ میں احکام منسوخ ہوئے ہیں اس کی بڑی حکمتیں ہیں, علماء نے اس پر قلم اٹھائے ہیں. مگر میرے اور آپ کے لیے بالکل آسانی سے جو چیز سمجھ میں آ جائے گی وہ یہ ہے کہ اصل میں سب سے بڑا اعتراض یہ ہوتا ہے کہ جب اللہ تعالی شانہ کو یہ معلوم تھا کہ یہ چیز آگے جا کر ناجائز ہونے والی تھی تو پہلے جائز کیوں تھی, جب اللہ کو معلوم تھا کہ آگے جا کر جائز ہونے والی تھی تو پہلے ناجائز کیوں تھی. یعنی ایک مذہب جب اللہ اتار رہے ہیں تو شروع ہی سے کہہ دیتے کہ بھئی یہ حکم ایسا ہے, یہ حکم ایسا ہے, یہ حکم ایسا ہے, یہ حکم ایسا ہے. تو جواب اس کا یہ ہے کہ ہم بھی جب ہمارے بچوں کی تربیت کرتے ہیں تو شروع میں ان کے لیے کچھ چیزیں جائز ہوتی ہیں, بعد میں ہم اسے ناجائز کر دیتے ہیں. جب وہ پانچ سال کا چھ سال کا ہوتا ہے وہ جس طرح چاہے بیٹھ جائے, لمبے پیر کر کے بیٹھ جاتا ہے, گود میں آ کر بیٹھ جاتا ہے, ادھر ادھر کودتا اچھلتا ہے, تو کہتے ہیں کہ جائز ہے. کیوں؟ اس لیے کہ اسے ہم جو بنانا چاہتے ہیں, اس کو ہم جو کچھ بنانا چاہتے ہیں تو اس کے لیے اس وقت یہی ٹھیک ہے. ابھی اس کی سمجھ میں نہیں آئے گی بات. پھر جب وہ بارہ سال کا ہو جاتے ہیں تو ہم کہتے ہیں کہ ٹھیک بیٹھو, اس طرح بیٹھے ہوئے ہیں. تو اسلام جب انسانیت کی سامنے سب سے پہلی مرتبہ پیش کیا گیا تو ان کی تربیت نہیں ہوئی تھی, ایک مستقل بچپن میں تھے صحابہ اکرام رضوان اللہ تعالی علیہ مجمعین, اور پرانی جو عادتیں ان کے اندر تھی تو ان عادتوں کو نکالنے کے لیے شریعت مطہرہ نے ان کے ساتھ بتدریج معاملہ کیا. تو نعمت اللہ کی طرف سے. اور صحابہ کرام رضوان اللہ تعالی علیہ مجمعین کی زندگی میں جب دین آ گیا تو ایک کلچر ہو گیا, اس کلچر کے اندر اب جو بھی بچہ پیدا ہوگا اسے بتدریج اس کی تربیت کرنے کی ضرورت نہیں ہے, وہ تو خود بخود سمجھ گیا. تو اس وجہ سے صحابہ کرام رضوان اللہ تعالی علیہ مجمعین کے ساتھ اللہ تعالی شانہ نے یہ معاملہ کیا. تو شروع شروع کے اندر جب بھی کوئی شخص کوئی پکی ہوئی چیز کھاتا تھا, آگ پر پکائی ہوئی چیز, تو اس کی وجہ سے وضو ٹوٹ جاتا تھا. बाकी आग पर पकी हुई चीज ना हो, ऐसे ही बनाई गई हो, फल फ्रूट हो, उसको खाने से वुजू नहीं टूटता था, मगर आग पर जो चीज पकी हुई होती थी उसको जब कोई खाता था तो वुजू टूट जाता था, नए सिरे से वुजू करना पड़ता था नमाज के लिए। तो ये चीजें जो है सहाबा इकराम रिज़वानुल्लाह ताला अलैहिम अजमईन से आगे भी पहुंची, तो किसी के कानों तक ये बात पहुंची, ये हजरत सईद इब्ने हारिस जो शागिर्द थे हजरत जाबिर के, कि किसी ने कहा होगा कि सहाबा इकराम रिज़वानुल्लाह ताला अलैहिम अजमईन के जमाने में जब कोई पकी हुई चीज खाई जाती थी तो वुजू टूट जाता था और उन्हें वुजू करना पड़ता था। तो हजरत जाबिर से पूछा कि इस सिलसिले में मसला क्या है, तो हजरत जाबिर ने जवाब दिया कि ला, ऐसा नहीं है, वो शुरू में था, बाद में नहीं। कद कुन्ना ज़मन नबी सल्लल्लाहु अलैहि वसल्लम ला नजिदु मिसल ताम इल्ला कलीला। कहते अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के जमाने में सबसे पहली बात तो यह है कि इस तरह का खाना हमें हम पाते ही नहीं थे मगर थोड़ा सा, यानी उमूमन हमारी हमारा खुराक जो है अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के जमाने में खजूर और छुहारे और दूध और पानी होता था। ये पकी हुई चीजें तो मिलती ही नहीं थी, कभी कभार मिल जाती थी। तो कहते हैं कि जब कभी कभार मिल जाती थी, फैदा नहनो वजदना हो, जब हम ऐसी पकी हुई चीज को पा लेते थे तो हम क्या करते थे, कहते हैं कि हम खाते थे, फिर लम यकुन लना मना दिलो, गुर्बत इतनी ज्यादा थी कि हमारे पास रुमाल भी नहीं होते थे, और बाद हजरत ने कहा कि गुर्बत नहीं, खुद ब खुद हमारी जिंदगियां इतनी सादा थी। बाद हजरत ने ये कहा है कि ये उस दौर का वाकया बयान कर रहे हैं हजरत जाबिर रजी अल्लाह, जब फुतुहात भी नहीं हुई थी, कि हमारे पास थी ही नहीं पकी हुई चीजें खाने के लिए, कोई चीज थी ही नहीं कि हम पकी हुई चीजें खाएं, और फिर खाने से जब फारिग हो जाते थे तो गुर्बत इतनी थी कि पहुंचने के लिए हमारे पास मिंदील और रुमाल नहीं होते थे, तो हमारी ये हथेलियों से और हमारी कलाइयों से पहुंच लेते थे और हमारे कदमों से पहुंच लेते थे हमारे हाथों को, फिर हम नमाज पढ़ते थे और वुजू नहीं करते थे। तो मालूम ये हुआ कि वुजू करना जरूरी नहीं है। और बाद हजरत ने कहा कि नहीं, ये फुतुहात के दौर के बाद की बात है, इसलिए कि ये मनसूख जो हुआ है वो बाद में हुआ है, तो ये बाद के जमाने की बात है जब गुर्बत नहीं थी। तो हजरत जाबिर ये कहना चाहते हैं कि हमें चूंकि दुनियावी चीजों से इतने ताल्लुकात नहीं थे, इतने अलाइक नहीं थे, इसलिए इस किस्म की चीजें जो पकी हुई होती थी खाने को हमें मिलती ही नहीं थी मगर थोड़ी सी, इसका एहतमाम हम नहीं करते थे, जो सामने आया खा लिया। और जब कभी कभार ऐसी चीज मिल जाती थी तो लम यकुन लना मना दिलो, हमारे पास रुमाल वुमाल भी नहीं थे, इसलिए कि घरों में बहुत ज्यादा सादगी थी, इल्ला कुफना, मगर हमारी हथेलियां और हमारी कलाइयां और हमारे कदम उनसे हम पहुंच लेते थे। सुम्मा नुसल्ली वला नतवज़ऊ, फिर हम जो है वो नमाज पढ़ते थे और वुजू नहीं करते थे। हजरत जाबिर रजी अल्लाह अन्हु की खुद की एक हदीस है, क्या हजरत सल्लल्लाहु अलैहि वसल्लम ने एक मरतबा पूछा कि जाबिर तुम्हारे घर में अनमात है? अनमात खास किस्म की चादर थी, आला किस्म की चादर, अनमात है तुम्हारे घर में? जाबिर रजी अल्लाह उन्होंने फरमाया कि मैंने अर्ज किया अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम, अन्ना लना अल अनमात, हमारे पास अनमात, गरीब लोग हैं हम। तो आप सल्लल्लाहु अलैहि वसल्लम फरमाया कि सयकूनु लकुम, एक वक्त आएगा कि अल्लाह ताला तुम्हें इसी चादरें देंगे। तो जाबिर रजी अल्लाह उन्होंने फरमाते हैं कि आप सल्लल्लाहु अलैहि वसल्लम की दुनिया से तशरीफ ले जाने के बाद फुतूहात का दौर आया, तो माल गनीमत जब तकसीम हुआ तो उसमें जो है हमारे घर में ऐसी उम्दा उम्दा चादरें आई, मगर दिल हमारा उसकी तरफ माइल नहीं हो रहा था, चूंकि जोद था दिल में। तो मैंने बेगम से कहा कि क्या करेंगे इसका, हम इसको बिछाकर इस पर बैठेंगे सोएंगे? तो कहा कि मेरी बीवी ने मुझे याद दिहानी कराई, और मेरी बीवी ने कहा कि तुम्हें याद है अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने तुमसे क्या कहा था? अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने तुमसे कहा था कि तुम्हें उम्दा उम्दा चादरें मिलेगी। तो इस इरशाद को सुनकर हजरत जाबिर रजी अल्लाह उन्होंने अपनी बीवी से कहा कि फिर तो हमें इस्तेमाल करना चाहिए, इसलिए अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया था कि तुम्हारे लिए चादरें होंगी। इसका मतलब है कि खुद वो भी इस बात पर खुश थे कि मेरे जाबिर के घर में एक मरतबा ऐसी उम्दा चादर आएगी और ये इस्तेमाल करेगा, तो फिर तो हमें इस्तेमाल करना चाहिए। अल्लाह ताला शानहु भाई इन हदीसों की बरकतें हमें नसीब फरमावे। اور اللہ تعالی شانہ ہمیں دین سے لگاؤ نصیب فرما دے. دنیا تو آنے جانے والی چیز ہے, دنیا سے دل نہیں لگانا چاہیے, مال سے دل نہیں لگانا چاہیے, اگر ہے تو بھی ٹھیک, اگر نہیں ہے تو بھی ٹھیک. فکر اس بات کی کرنی چاہیے کہ ہماری زندگی میں دین کتنا ہے, ہماری زندگی میں اللہ سے تعلق کتنا ہے, ہماری زندگی میں سنت نبویہ کتنی ہے, ہمارا قرآن سے اور حدیث سے کتنا تعلق ہے. فکر جو ہے اس بات کی کرنی چاہیے, اور سب مرحومین کے لیے بھی مغفرت کی دعا کی جائے, اور بیماروں کے لیے شفا کی دعا کی جائے, جو پریشان حال ہیں ان کے لیے دعا کی جائے کہ اللہ تعالیٰ ان کو پریشانیوں سے مصیبتوں سے دور رکھے, اور ہمارا جو اتوار کو پروگرام ہے کانفرنس ہے اس کے لیے بھی دعا فرمائے کہ اللہ تعالیٰ عافیت کے ساتھ لوگوں کو لے آئے, عافیت کے ساتھ سارا انتظام تکمیل تک پہنچے, اور اللہ تعالیٰ شانہ سننے والوں کے سینوں کو کھول دے اور بولنے والوں کو اعلیٰ درجے کا اخلاص نصیب فرماوے, فیضان فرمائے اپنی بارگاہ سے, زبان میں طلاقت اور تاثیر پیدا فرمائے, اور اس کانفرنس کو پورے عالم میں دنیا کے کونے کونے تک ہدایت کے پھیلنے کا ذریعہ بنائے, پوری مخلوق کے جنت میں جانے کا ذریعہ بنائے, اور ہم سب کے لیے بھی نجات کا ذریعہ بنائے. اللہ تعالی ہماری اس ادارے کی خوب حفاظت فرمائے, اور اس کو دین کی حفاظت اور دین کی اشاعت کے لیے خوب قبول فرمائے. وآخر دعوانا الحمدللہ.